प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 12 दिन बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। लुम्बिनी प्रदेशमा निर्वाचनका लागि भएको सुरक्षा तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुरक्षा अधिकारीहरूसँग छलफल। निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने गरी काम गर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन। सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित निर्वाचन सामग्रीको ढुवानी सम्पन्न। अमेरिकी सर्वोच्च अदालतले विश्वव्यापी आयात शुल्क खारेज गरिदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा 10% नयाँ करको घोषणा। र आहा रारा गोल्ड कपको उपाधि आयोजक सहारा क्लबलाई।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ। निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारे जानकारी लिन आयोजित प्रदेश स्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिनुभएको। बैठकपछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले जानकारी दिनुभयो।
माननीय प्रधानमन्त्रीबाट निर्वाचनलाई शान्तिपूर्ण रूपमा निष्पक्ष रूपमा सम्पन्न गर्नको लागि निर्देशन प्राप्त भएको छ र हामीलाई हौसला प्राप्त भएको छ। हामी कटिबद्धताका साथ हाम्रो एउटा कार्य जिम्मेवारी छ, यो फागुन 21 गते निर्वाचन सम्पन्न गर्न हामी सबै यसमा लाग्नेछौँ। यो प्रदेश 12 जिल्लाहरू छन्, 26 निर्वाचन क्षेत्र छ, खुला सिमाना छ, खुला सिमानाका चुनौतीहरू भइ नै हाल्छन्। 414 किलोमिटर खुला सिमाना छ, त्यस्तै रुकुम पूर्वको हिमाली जिल्ला पनि छ। यी विषयमा हामीले छलफल गर्यौं।
यस्तै प्रधानमन्त्री कार्कीले मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलमा आयोजित प्रदेश स्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचन तयारी र सुरक्षा अवस्था बारे जानकारी लिनुभएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो। जिल्ला स्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसै अनुरूपको सुरक्षा रणनीति बनाएर अघि बढ़न प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका 12 जिल्लामा भएको तयारी, निर्वाचन निष्पक्ष र शान्तिपूर्ण सम्पन्न गर्न बनाएका योजना विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको प्रमुख सचिव काप्रीले बताउनुभयो। निर्वाचन आयोगले सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको जनाएको छ। यस्तै बागमती सहित देशका अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम भइरहेको आयोगले जनाएको छ। आयोगले गत माघ 29 गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी शुरू गरेर सुदूरपश्चिम र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र सहित निर्वाचन सामग्री ढुवानी गरेको थियो। निर्वाचनको मिति नजिकिँदै गएसँगै राजनैतिक दलहरू निर्वाचन कार्यक्रम लिएर सम्बन्धित क्षेत्रको टोल टोल र बस्ती बस्तीमा पुगिरहेका छन्। दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लामा पनि राजनैतिक दल तथा उम्मेद्वारहरू मतदाता समक्ष पुग्दा स्थानीय मतदाताले सुशासन, विकास निर्माण तथा गुणस्तरीय र व्यवहारिक शिक्षाको विकास हुनुपर्नेमा जोड़ दिएका छन्। भक्तपुरबाट संवाददाता पुष्कर राज बुढाथोकीको रिपोर्ट।
30 फागुन 21 गते हुने आम निर्वाचनको संघारमा छ। राजनीतिक दलहरू निर्वाचन कार्यक्रम लिएर टोलटोल र बस्ती बस्तीमा पुगिरहेका छन्। अन्य जिल्लामा जस्तै दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लामा पनि यहाँ क्रियाशील राजनीतिक दल तथा उम्मेद्वारहरू मतदाताको घर दैलोमा दलका घोषणा पत्र र आफ्ना एजेण्डा लिएर पुगिरहेका छन्। घर दैलोमा आएका उम्मेद्वारलाई मतदाताले आफ्नो अपेक्षा पनि राखिरहेका छन्। श्री विनायक मतदाता इन्द्र कुमार बस्ने
आउने सरकारले अब के गर्छ, भ्रष्टाचार नियन्त्रण गर्छ कि गर्दैन, सुशासन ल्याउँछ कि ल्याउँदैन, अब त्यहाँबाट रोजगारको यहाँ नेपालमा विकराल समस्या छ त्यसलाई समस्या समाधान गर्छ कि गर्दैन, विकासका कामहरूलाई राम्रोसँग लान्छ कि लाँदैन, भ्रष्टाचारमा निर्मूल गर्छ कि गर्दैन, देशमा केही सुशासन आउँछ भने हामी आशा गरेका छौँ, तर आशा अनुसारको भरोसा भएको छैन अझै पनि।
देशमा सुशासन, विकास र रोजगारी सिर्जना हुनुपर्ने उनीहरूको अपेक्षा छ। पार्टीका पूर्ण बहादुर सुब्बा
सबै विकास हुनु पर्यो, अब जनताले सुख शान्ति गर्नु पर्यो होइन, अब अरू त्यति भयो अरू के कुरा गर्यो, बुद्धिमान मान्छे जानु पर्यो होइन, छोराछोरी चाहिँ बाहिर जानु नहुने यी काम होस्।
हुन त प्रतिनिधि सभा सदस्यले नीति नियम निर्माण गर्ने हो, तर पनि नयाँ आउने प्रतिनिधि सभा मार्फत युवालाई सिप र रोजगारी दिलाउने नीति बन्नुपर्ने उनीहरूको आशय छ। वैदेशिक रोजगारीमा जान बाध्य युवाहरू स्वदेशमै अवसर सिर्जना गर्ने स्पष्ट योजना भएका उम्मेद्वारप्रति सकारात्मक देखिएका छन्। ठिमेका मनिष खुसु
सुरुमा आउने होइन एजुकेसन हो, पछि रोजगारी हो, अनि जो विदेशको मान्छेहरू चाहिँ नेपालमा आएर केही न केही काम गरोस् होइन, आफ्नै ढङ्गले काम गरोस्, धेरै लाइक नेपाललाई नै विकास गरेर अगाडि जाओस् भन्ने
भाषण र नाराको मतदाताले व्यवहारिक कार्यान्वयन खोजिरहेका छन्। देशमा सुख शान्ति हुनुपर्ने, गरीब जनताको भलो हुनुपर्ने भन्दै राम्रो मान्छेलाई भोट हालेर जिताउनु पर्ने अर्का मतदाता शीला दिमालको भनाइ छ।
जिते नै राम्रो होस्, देशमा सुख शान्ति होस्, सबैलाई जनताहरू नमरुन्, जसले जिते नै राम्रो मान्छेले जित्नु पर्यो।
शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, सूचना तथा प्रविधिको विकास र रोजगारी सिर्जना तथा समग्र विकासका एजेण्डाको अपेक्षा राखेको बताउनुहुन्छ स्थानीय मतदाता शिवराम पालु बन्जार।
यो देशमा चाहिँ शान्ति सुव्यवस्था कायम हुनु पर्यो, देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको राम्रो व्यवस्था हुनु पर्यो। अहिले जुन युवा अवस्था, जुन बाहिर गएको अवस्था छ, त्यसको लागि चाहिँ रोजगारीको व्यवस्था देशैभित्र हुनु पर्यो, उनीहरूलाई मोटिभेट गर्नु पर्यो, युवा वर्गहरूलाई बाटोघाटोको राम्रो व्यवस्था हुनु पर्यो, गाउँ गाउँमा, ठाउँ ठाउँमा, स्वास्थ्य सबै ठाउँमा पुग्नु पर्यो।
भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा केही पुराना र केही नयाँ अनुहार उम्मेद्वार छन्। सबै राजनीतिक दलका र स्वतन्त्र उम्मेद्वार प्रचार प्रसारमा जुटेका छन्। मतदाता आफ्ना तथा स्थानीय र राष्ट्रिय आवश्यकता उम्मेद्वारसँग सुनाइरहेका छन्। उम्मेद्वारहरूले चुनावी एजेण्डा, योजना तथा कार्यक्रम लिएर घर दैलोमा आउन थालेपछि मतदाता पनि उत्साहित भएका छन्। पुष्कर राज बुढाथोकी, रेडियो नेपाल, भक्तपुर।
यसै गरी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीका उम्मेद्वारहरू पनि चुनावी प्रचार प्रसारमा व्यस्त छन्। अघिल्लो चुनावको तुलनामा यसपटक उम्मेद्वारहरूले प्रचार प्रसारको शैली परिवर्तन गर्दै आमसभा, जुलुस, र्याली भन्दा प्रत्यक्ष भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा उम्मेद्वारहरूले चुनावी प्रचार प्रसारमा तीव्रता दिएका छन्। घर दैलो अभियानमा सक्रिय रहेका राजनैतिक दल र उम्मेद्वारहरूले आफ्ना एजेण्डा सहित मतदाताहरूसँग मत मागिरहेका छन्। परिवर्तित सन्दर्भ, आफ्नो पार्टी नयाँ संकल्प र नेतृत्व सहित चुनावी प्रचार प्रसारमा जुटेको बताउनुहुन्छ कांग्रेस बैतडीका उपसभापति एवं प्रचार प्रसार समिति संयोजक वीर बहादुर विष्ट।
मतदाताका बीचमा जाने, हाम्रा कुराहरू राख्ने, विकास निर्माणदेखि लिएर अहिलेका चाहिँ समसामयिक राजनैतिक कुराहरू र खास गरिकन हामीले चाहिँ ग्रामीण अर्थतन्त्रलाई कसरी चाहिँ केन्द्रमा राख्न सकिन्छ र आर्थिक समृद्धिमा गाउँलाई केन्द्रमा राखिन्छ भन्ने कुराहरू हामीले राखेका छौँ र अहिले मतदाताहरू नेपाली काँग्रेस पार्टी प्रति र उम्मेद्वार प्रति एकदम उत्साहित छन्।
बैतडीमा यो चुनावमा आमसभा भन्दा पनि घर दैलो अभियानबाट मतदाताहरूलाई एजेण्डा सहित आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेको बताउनुहुन्छ एमाले केन्द्रीय सदस्य गोविन्द गिरी।
घर दैलोमा पुगेका छौँ, टोल टोलमा पुगेका छौँ, मतदाताहरूको घर घरमा पुगेर त्यहाँ उहाँहरूसँग
त्यहाँको बस्ने उहाँहरूको चाहिँ समस्या बुझ्ने र हाम्रो एजेन्डाहरू, हाम्रो प्रतिबद्धताहरू, हामीले गरेका कामहरू, हाम्रा उपलब्धिहरू सबै लगेर चाहिँ अहिले त्यहाँ सबै वडा कमिटीहरूमा चाहिँ हामी घर दैलोमै छौँ। त्यस्तो धेरै ठुला कार्यक्रमहरू हामीले आयोजना गरेका छैनौँ, हामीले आमसभाहरू गरेका छैनौँ, किनकि आमसभामा एउटा चाहिँ देखाउने भन्दा पनि जनताहरूको माझमा पुग्न जरुरी छ र अहिले विषम परिस्थिति छ। यो
नेपाली कम्युनिष्ट पार्टीले एकतापछि चुनावी मोर्चामा होमिएको जनाएको छ। धेरै कम्युनिष्ट शक्तिहरू मिलेर बनेको पार्टी हुनाले आफूहरू आफ्ना प्रतिबद्धता सहित प्रचार प्रसारमा जुटिरहेको बताउनुहुन्छ नेकपाका केन्द्रीय सदस्य शंकर भण्डारी।
चुनावको बारेमा प्रचार प्रसार गर्ने, मतहरू संकलन गर्ने, जनतासँग आह्वान गर्ने लगायतका कुराहरू गरिरहेका छौँ। हामी हाम्रो स्पष्ट घोषणा पत्रका साथ जनताको बीचमा उभिएका
छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले आफ्नो पक्षमा चुनावी माहौल रहेको बताएको छ। घर दैलो अभियानमा पार्टीको एजेन्डा सहित मत मागिरहेको बताउनुहुन्छ रासोपा सुदूरपश्चिम प्रदेश संस्थापक महामन्त्री भोजराज जोशी।
समिति खटिएको छ, पालिका स्तरबाट पालिका समिति पनि चुनावी प्रचार प्रसारमा होमिएको छ भने जिल्ला स्तरबाट पनि हामी दुई तीनवटा टिमहरू बनाएर चाहिँ हामी चुनावी प्रचार प्रसारमा लागेको अवस्था छ। जनताको पनि जनोत्साह एकदमै राम्रो छ।
संवैधानिक राजतन्त्र, धर्म सापेक्ष राष्ट्र, शासकीय स्वरूपमा केही परिवर्तन र सुशासनको नारा सहित घर दैलो अभियानमा जुटेको बताउनुहुन्छ रापरपा बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्ट।
जनतासित हात जोडेर गाउँ गाउँ घर घर बस्ती बस्तीमा गइरहेछौँ, देशको परिस्थितिबाट निकास दिनका लागि रापरपालाई मत मागिरहेछौँ, धर्म संस्कृति सनातनका लागि मत मागिरहेछौँ।
यस्तै चुनाव नजिक आएका बेला पहिलो पटक चुनाव लडिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले पनि घर दैलो अभियान सञ्चालन गरिरहेको छ। बैतडीमा एकजना स्वतन्त्र सहित एघार जना चुनावी मैदानमा रहेका छन्। गोविन्द पन्त, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, बैतडी।
केन्द्रीय सुरक्षा समितिको बैठकमा मुलुकको समसामयिक विषय शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयवस्तुमा छलफल भएको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा भएको बैठकमा विशेष गरी तराई मधेसमा देखिएको समस्या समाधानका साथै निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। बैठकमा रौतहटमा सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गर्ने र शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता काफ्लेले बताउनुभयो। बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूले शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयमा जानकारी गराउनु भएको थियो। आगामी निर्वाचन केन्द्रित सुरक्षा योजनालाई थप सुदृढ बनाउन एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्ने र राजनैतिक दलहरू बीच सद्भाव कायम गर्न आग्रह गर्दै निर्वाचन आचार संहिताको उल्लंघन भए कार्यवाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा आज अपरान्ह 1 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। गौर नगरपालिका 6 सवगड़ा गाउँमा आज बिहान दुई पक्षबीच पुनः झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस बहुभाषिक शिक्षामा युवाको आवाज भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। बहुभाषिकता र सांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारी प्रवर्धन गर्ने उद्देश्यका साथ सन् 2000 संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को महासभाको आह्वानमा हरेक वर्ष फेब्रुअरी 21 मनाइन्छ। यसैबीच अन्तर्राष्ट्रिय भाषा दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठान र काठमाण्डु स्थित बंगलादेशको राजदूतावासले कार्यक्रम आयोजना गरी मनाइएको छ। यस्तै अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा डिजिटल प्रविधि, सामाजिक सञ्जाल, साहित्य, संगीत, चलचित्र, अनुसन्धान र उद्यमशीलता मार्फत मातृभाषालाई आधुनिक युगसँग जोड्नुपर्नेमा जोड़ दिइएको थियो। कार्यक्रममा मातृभाषा संरक्षण, विकास र उत्थानका लागि समुदायले गरेको असल अभ्यास, उपलब्धि र नवप्रयोग सार्वजनिक गरिएको थियो। तनहुको भीमाद नगरपालिका 5 वानटाङ खोलामा पक्की पुल निर्माण शुरू भएको छ। 23,07,00,000 रूपियाँको लागतमा 130 मिटर लम्बाईको पुल निर्माण शुरू गरिएको हो। भीमाद नगरपालिका प्रमुख ददिराज सुवेदीले भीमाद हुँदै रिसिङ गाउँपालिकाका विभिन्न ओडा जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा त्यस भेगका हजारौं नागरिकले शास्ति भोग्नु परेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनु भएको विश्वव्यापी आयात शुल्क अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि ट्रम्पले नयाँ 10% करको घोषणा गर्नुभएको छ। न्यायाधीशहरूले व्हाइट हाउसले गत वर्ष घोषणा गरेका अधिकांश ट्यारिफ अवैध ठहर गरेपछि ट्रम्पले उहाँहरूको आलोचना गर्नुभयो। अदालतमा धेरैजसो न्यायाधीशहरूले ट्रम्पले आफ्नो अधिकार हद पार गरेको ठहर गर्नुभएको थियो। यो आदेशलाई अमेरिकी व्यवसायी र नयाँ आयात शुल्क विरूद्ध अदालत पुगेका अमेरिकी राज्यहरूको जीतका रूपमा चर्चा गरिएको छ। यसले नयाँ ट्यारिफ बापत जम्मा भएको अरबौं डलर फिर्ता हुने बाटो पनि खुलेको छ। ट्यारिफलाई निरन्तरता दिन अब अरू कानूनको सहारा लिन सकिने पनि अमेरिकी राष्ट्रपतिले बताउनुभयो। गत वर्ष मेक्सिकोलाई लक्षित गरेर लागू गर्न शुरू गरिएको ट्यारिफ पछि क्यानाडा, चीन सहित दर्जनौं अमेरिकी व्यापारिक साझेदार देशहरूबाट आयात हुने सामग्रीमा विस्तार गरिएको थियो। यस्ता कर लगाउन व्हाइट हाउसले सन् 1977 एउटा कानूनको सहारा लिएको थियो। आईईईपीए नामको उक्त कानूनले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा व्यापारलाई नियमन गर्ने अधिकार दिन्छ। अफ्रिकी राष्ट्र नाइजेरियाको जम्फारा राज्यमा बन्दुकधारीहरूले 50 जनाको हत्या गर्नुका साथै महिला तथा बाल बालिकाहरू अपहरण गरेका छन्। बिहिबार रातिबाट बन्दुकधारीहरूले तुंगन दुत्से गाउँमा आतंक मचाएका थिए। हतियारधारीले अपहरण गरेका मानिसहरूको संख्या अझै स्पष्ट हुन सकेको छैन। उत्तरी थाइल्याण्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया संक्रमणका कारण कम्तीमा 72 बाघ मरेका अधिकारीहरूले बताएका छन्। चियाङमाईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक संक्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लागेको बताएको छ। बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरहरूमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउँदै परीक्षण गर्दासम्म धेरै ढिलो भइसकेकाले उनीहरूको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 7 महिनामा नेपालबाट 1,68,14,58,00,000 रूपियाँ बराबरका विभिन्न वस्तुहरू निर्यात भएका छन्। यस अवधिमा नेपालले 12,91,63,20,00,000 बराबरको वैदेशिक व्यापार गरेको छ। समीक्षा अवधिमा 11,23,48,62,00,000 रूपियाँ बराबरको आयात नेपालले गरेको भन्सार विभागले जनाएको छ। आयात र निर्यातको अनुपात हेर्दा यस अवधिमा नेपालले 9,55,34,00,000 रूपियाँ बराबरको व्यापार घाटा बेहोरेको छ। सात महिनामा छिमेकी मुलुक भारतबाट 6,29,59,59,00,000 आयात भएको छ भने नेपालले भारततर्फ 1,37,51,74,00,000 रूपियाँ बराबरको निर्यात गरेको छ। यस अवधिमा भारतसँग मात्र नेपालको 4,91,77,51,00,000 रूपियाँ बराबरको व्यापार घाटा देखिएको छ। यस अवधिमा छिमेकी चीनबाट 2,35,38,23,00,000 रूपियाँ बराबरका विभिन्न माल वस्तुहरू आयात हुँदा चीनतर्फ नेपालले 90,01,00,000 रूपियाँ बराबरको मात्र निर्यात गरेको छ। चीनसँग नेपालको व्यापार घाटा 2,34,48,22,00,000 रूपियाँ बराबर देखिएको छ। भन्सार विभागका अनुसार यस अवधिमा डिजल, पेट्रोल र खाना पकाउने ग्यासको आयात नेपालमा बढ़ी भएको छ भने नेपालबाट बढ़ी निर्यात भएका वस्तुहरूमा सोयाबीन तेल, अलैंची, सूर्यमुखी तेल, कार्पेट लगायत रहेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा दोस्रो भारत नेपाल व्यापार महोत्सव शुक्रबारबाट शुरू भएको छ। महोत्सवलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भारत नेपाल आर्थिक सहकारीलाई थप सहज एवं परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष ढकालले नेपाल भारत बीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्न दुवै सरकारहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा अध्यक्ष ढकालले नेपाल जल विद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत निर्यात शुरू भइसकेको जानकारी गराउँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने उल्लेख गर्नुभएको महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। क्यानाडाको ओटावा स्थित नेपाली दूतावासले टोरन्टोमा हालै नेपाल प्रवर्धनात्मक कार्यक्रम नेपाल साँझ नेपाल इभिनिङ आयोजना गरेको छ। नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा नेपाल र क्यानाडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। नेपाल पर्चुगल द्विपक्षीय परामर्श संयन्त्र बीसीएमको पहिलो बैठक पर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ। लिस्बन स्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि लगायतका विषयहरूमा सहकार्य गर्ने सहमति भएको छ। बैठकमा नेपाल पर्चुगल बीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै साझा चासो, आपसी हित, थप सहकार्य, सहयोग अभिवृद्धि बारे गहन छलफल र परामर्श भएको पर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिनुभयो।
अब खेल समाचार। पच्चीसौं संस्करणको आहारा गोल्ड कप उपाधि आयोजक सहारा क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहाराले ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई 2-0 गोलले हरायो। आयोजक सहाराले 12 वर्षपछि उपाधि उचालेको हो। उपाधि सहित सहाराले 14,01,000 रूपियाँ पुरस्कार पायो भने उपविजेता जावलाखेलले 7,00,000 रूपियाँ प्राप्त गर्यो। सहारालाई उपाधि दिलाउन कप्तान सुशील लामाको योगदान महत्वपूर्ण रहयो। 25औं मिनटमा सुशील लामाले हानेको कर्नर बललाई मुकुन्द कुमार न्यूरेले हेड मार्फत गोलमा परिणत गरेको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाड़ी र उदयमान खेलाड़ी सहारा क्लबका मुकुन्द कुमार न्यूरे घोषित भए। उनले इलेक्ट्रिक स्कूटर प्राप्त गरे। प्रतियोगितामा 3 विदेशी सहित 12 टोलीले प्रतिस्पर्धा गरेका थिए। विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जय ट्रफी क्रिकेट प्रतियोगितामा शनिबार जित हात पारेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले साविक विजेता नेपाल पुलिस क्लबलाई 9 विकेटले हरायो। यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई 8 विकेटले हरायो। आर्मीका स्पिनरले 9 विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले 88 रन मात्र बनाएर 41 रनको अग्रताका साथ आर्मीलाई 42 रनको लक्ष्य दिएको थियो। कुशल मल्लले विजयी चौका प्रहार गर्दै अभिजित 42 रन बनाए। इमरान शेख 1 रनमा नै आउट भए। यस्तै बागमतीलाई पराजित गर्ने क्रममा एपीएफका बलर इर्साद अहमदले 5 विकेट र ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाए। मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा बागमतीले दिएको 137 रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा 2 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। एपीएफका कप्तान रोहित 56 रनमा अभिजित रहे भने आसिफ शेख 59 रनमा आउट भए। धरानमा सम्पन्न 14 धरान 10K रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी श्रेष्ठले जितेकी छिन्। धरान 10 किलोमिटर 10K प्रतियोगितामा रावतले 31 मिनट 51 सेकेण्डमा दौड़ पूरा गरेका छन् भने श्रेष्ठले 37 मिनट 37 सेकेण्डमा पूरा गरेकी हुन्। दुवैलाई 60,000 पुरस्कार प्रदान गरिएको छ। पुरूषतर्फ जुलियस मर्क्युरीले 31 मिनट 58 सेकेण्डमा दौड़ पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा महिलातर्फ पुष्प शर्माले 41 मिनट 44 सेकेण्डमा सो दूरी पार गरेकी हुन्। उपविजेता दुवैलाई पुरस्कार स्वरूप 40,000 प्रदान गरिएको छ। त्यसै गरी अमीर लिम्बू 32 मिनट 50 सेकेण्ड र प्रिया छेत्री 42 मिनट 3 सेकेण्डमा दौड़ पूरा गर्दै तेस्रो भएसँगै 30,000 प्राप्त गरे। अब मौसम। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागको 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 11.6 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस र दिपालको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लुम्बिनी प्रदेशमा निर्वाचनका लागि भएको सुरक्षा तयारी बारे प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुरक्षा अधिकारीहरूसँग छलफल। निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने गरी काम गर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन। सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित निर्वाचन सामग्रीको ढुवानी सम्पन्न। अमेरिकी सर्वोच्च अदालतले विश्वव्यापी आयात शुल्क खारिज गरिदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा 10% नयाँ करको घोषणा र आहारा गोल्ड कपको उपाधि आयोजक सहारा क्लबलाई। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।